उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्दछौं। हामीले गत सातादेखि शुरू गरेको उपन्यास लूको वाचन हाललाई स्थगित गरेका छौं। बिक्री प्रवर्धनमा असर पर्न सक्ने भन्दै उपन्यासका लेखक र प्रकाशकले वाचन प्रसारण रोक्न आग्रह गर्नुभएका कारण लूका थप श्रृंखलाहरूको वाचन प्रस्तुत गर्न नसकेका हौं। आजदेखि नयाँ आत्मपरक उपन्यास पाण्डुलिपि लिएर आएका छौं। कृष्ण धरावसीको जीवनी समेटिएको आधा बाटो हामीले धेरै अघि श्रुति सम्वेकमा सुनिसकेको उपन्यास हो। यसैको दोस्रो भागको रूपमा कृष्ण धरावासीले गएको शनिबार पाण्डुलिपि सार्वजनिकीकरण गर्नुभएको छ। यसैको भूमिका शुरूमा वाचन गरेर सुनाउँदैछु। आधा बाटोको भूमिकामा लेखेको थिएँ। वास्तवमा जीवन नै एक उपन्यास त हो नि, एउटा लामो आख्यान। जन्मदेखि मृत्युसम्मको एउटा व्यक्तिको जीवन नै एउटा ठूलो आख्यानको समूह हो। एउटा मान्छेको जीवनसँग जोडिन आउने समय र संसारका सबै विषय र तत्त्वहरूले उसको व्यक्तिगत कथा पनि सामाजिक र सांसारिक बन्छ। एउटा साधारण व्यक्तिले जीवन सिंगै राष्ट्र, मानव सभ्यता र इतिहासको सारांश हुन्छ। समाजमा भइरहेका यावत घटना कुनै परिस्थिति र प्रविधिले घटेका हुन्छन्, तिनलाई भोग्न बाध्य छन् प्रत्येक मान्छे। जब कुनै पनि मान्छेले आफ्नो क्षमताले, बुद्धिले, सम्पत्तिले वा कुनै कुराले पनि इच्छा अनुसार जीवनको रचना गर्न सक्दैन र ऊ कुनै परिस्थितिका अघि एक विवश पात्र बन्छ भने त्यो उसकै वैयक्तिक जीवनको नायक मात्र हो, स्वतन्त्र अस्तित्वको अलग्ग वा अर्कै कुनै व्यक्ति होइन। बितेका हरेक इतिहासका पानाभरि व्यवस्थाका महान अनुहारहरूलाई जब एक एक गर्दै हेर्न थालेँ, मलाई लाग्यो यो सारा संसार नै एउटा ठूलो औपन्यासिक कृति हो, जसभित्र अनेक उपकथा, पुराकथा, मिथकहरू छन्। कोही पनि निर्णायक र रचनाकार, स्रष्टा वा निर्माता छैन। कसैले पनि यहाँ कुनै पनि काम आफ्नो क्षमताले गरिरहेका छैनन्। सबै पात्रत्वको भूमिका मात्र निर्वाह गरिरहेका छन्। परिस्थिति र समयले उत्पन्न गरेको वातावरणमा आफूलाई व्यवस्थित गर्दै जाँदा, उत्पन्न नयाँ परिस्थितिहरूलाई भोग्दा, तिनले अलग्गै केही गरेका हुन् कि भने चाहिँ देखिए तापनि वस्तुत ती स्वतः भएकाहरू थिए। व्यक्ति त त्यसको उपभोक्ता मात्र हो, एउटा साधारणता। आज त म झन् यिनै कुराहरूलाई सही छाप गरिरहेछु। 10 वर्ष अघि 2059 कार्तिक 12 गते यी अभिव्यक्ति लेखिरहँदा नै मैले जीवनलाई एउटा उपन्यासका रूपमा स्वीकारिसकेको थिएँ। जीवनमा आफू एक निरीह पात्रताको उपस्थिति भोग्न बाध्य भइरहनु पर्दा भोगेका सबै कुरा आख्यानका रूपमा अनुभूत गरिरहेछु आज पनि। मैले चाहेर आफैले रचना गरेका वा नचाहेर बहिष्कार गरेका कुनै घटना भएनन् मसँग। म त नदीको किनारमा उभिएको रूखको सुकेको पात, हावाको सानो झोक्काको दबावले झरेर नदीको वेगसँग सहजै बगिरहे जीवनमा। कुनै पनि यस्ता क्षण भएनन् जसलाई मैले आफ्नो इच्छा र रहरले आफू अनुकूल बनाए वा बनाउन सके। खुसीका क्षणहरू हुन् वा दुःखका आँसुहरू अथवा आत्यका कोलाहलहरू पनि मद्वारा रचना गरिएका थिएनन्। ती मद्वारा इच्छाइएका थिएनन्। जीवनको कठपुतलीयतालाई म आज झन् ज्यादा स्वीकारिरहेको छु। आज मलाई लाग्छ जीवन एउटा प्रविधिद्वारा लेखिएको पुस्तक हो, जसभित्र उपस्थित पात्रहरू केवल एक निश्चित अवधिको भूमिका निर्वाह गर्न बाध्य छन्। म आफू लेखक भएको हैसियतले कुनै कृति लेखिरहँदा मेरो पाण्डुलिपिमा अनेकौं घटना र पात्रहरू यथार्थ अस्तित्व बोकेर आउँछन्। ती मसँग बोल्छन्, रिसाउँछन्, रमाउँछन्, तर तिनीहरू उनीहरू स्वयंको अधीनमा छैनन्। तिनलाई म तिनका इच्छा विरूद्ध पनि घटनाहरूमा पठाइरहन्छु। तिनलाई लेखिरहेको कागजमा मेरा किरिङमिरिङ, बुझ्न गाह्रो हुने अक्षरहरू कहिले तिर्सिँदै, कहिले बाँगिँदै, कहिले काटिँदै, कहिले दोहोरिँदै अघि बढिरहेका हुन्छन्। लेख्दा लेख्दै बीचमा छुटेको शब्दहरू कागे सङ्केत दिएर बाँकेका थाप्लातिर थपिएका हुन्छन्। कतै टिपेक्स लगाउँदै त्यसैमाथि लेखेका हुन्छन्। पाण्डुलिपि सकेसम्म राम्रो र बुझिने बनाउन खोज्दा खोज्दै पनि त्यो रङ्गी बिरङ्गी टाटे पाङ्रेर बुझिन सक्नुहुन्छ। सोचिरहेछु जीवन पनि एउटा त्यस्तै पाण्डुलिपि रहेछ, कुनै प्रविधिभित्र संकुचित गरिएको व्यवस्थामाथिको लिखत, कतै नमिलेको, कतै नसजिएको, अनाकर्षक र आफैले समेत बेला बेला पढ्न वा बुझ्न नसकिने। आफ्नै जिन्दगी आफ्नै आँखामा अपरिचित, कुरूप र अव्यवस्थित, कुनै सिकारु लेखकले लेख्दै केर्दै गएको पुरानो डायरी जस्तो। एउटा शब्द मिलाउन खोज्दा अघिल्ला थुप्रै शब्दहरू चलमलाउन खोज्ने, एउटा वाक्य मेटिदिँदा आउने अनुच्छेद नै अव्यवस्थित हुने, कसैले योजनाबद्ध रूपमा रचना गरेको वियोगान्त धुन जस्तो निरन्तर मनमा बजिरहने, कानमा गुन्जिरहने र आँखामा बगिरहने यो जिन्दगी लाग्छ कसैले लेखिरहेको एक असुन्दर किताबको पाण्डुलिपि हो। कुनै आस्तिकको भाषा सापट्टि लिएर भन्नुपर्दा यदि यो ब्रह्माण्डको रचनाकार ईश्वर हो भने जीवन पनि उसैले लेखिरहेको पाण्डुलिपि हो जसमा ऊ मनमौजी खेल्छ र हाँस्छ। आफ्नै जिन्दगीका बितेका प्रत्येक क्षणहरू सम्झेर ल्याउँदा त्यस्ता कुनै पनि क्षण मसँग छैनन् जसको प्रश्न मसँग गरियोस् वा त्यसको उत्तर मैले दिनुपरोस्। तपाईँको हातको यो पुस्तकभित्र उल्लेखित घटना पात्र र परिस्थितिहरू मैले रचना गरेका रहरलाग्दा सन्दर्भहरू होइनन्। म ती प्रत्येक वाक्यमा जबरजस्ती घिसारिएको कलमको निब मात्र हुँ जो क्रमशः खिँदै गइरहेको हुन्छ। त्यसैले सोचेँ लेखेको यस पुस्तकलाई कुनै शीर्षक त दिनै पर्ला अनि लाग्यो यो कृति पनि एउटा पाण्डुलिपि नै हो, कुनै नियतिको कलमद्वारा समयको कागजमाथि कोरिएको कथाको, र म त्यसको नायक हुँ जो लेखकको अभिष्टको सहयात्री, मात्र सहयात्री कृष्ण धरावासी 27 माघ 2068 चण्डोल काठमाडौँ। मेरो जीवनको एउटा सबैभन्दा ठूलो अध्याय समाप्त भएको थियो जसले मलाई यो संसारमा ल्याएको थियो। उसैको निधन भएपछि एउटा उपन्यासको अन्त्य भएको थियो। मेरो जीवनको आधा बाटो तय भएको थियो। अब आधा बाँकी थिएँ म सबै कुराले। यसरी आधा बाटोको अन्तिम पृष्ठ बन्द भएको थियो। पीडाका सबै कुरा लेखिसकेँ भन्ने लागेको थियो। जीवनमा अब यति ठूला पीडाहरू फेरि आउलान् भन्ने सोचेकै थिएन। अब मसँग एउटा राम्रो जागिर थियो, घर पाए, दुई छोरा एक छोरी हुर्किरहेका थिए। सीताजी हुनुहुन्थ्यो छाया जस्ती साथी, पक्की घर थियो देवी बस्तीमा, छोराछोरी बोर्डिङ स्कुलका सुविधा सम्पन्न विद्यार्थी थिए। 2058 कार्तिक 25 दिन 1 बजे म खुबै रोएको थिएँ आमा सुत्ने खाटमा ढल्किएर। आँखाबाट त्यति धेरै आँसु बग्छन् भन्ने कल्पनासम्म थिएन। 42 वर्षको उमेरसम्म आमाको सबैभन्दा धेरै माया पाएको मैले त्यति रुन पनि फुर्सद पाएको रहेनछु। आमा मर्दा पनि नरुने मन कस्तो हुँदो, तर ती 15 दिनसम्म म रुन सकेको थिएन। मलाई भेट्न आउने कसैले पनि मलाई रोएको देख्न पाएन। तर यस एकान्तमा म साह्रै रोइरहेको थिएँ। निहुरिएर घर बढार्दै गरेकी सीताजीले देख्नुभएछ। हातको कुच्चो फ्यात्त भुइँमा छोडेर उहाँ मेरा छेउमा आएर बस्नुभयो। बिस्तारै एउटा हातले निधार मुसार्दै अर्को हातले आँखा पुछिरहनु भयो। केही नबोली उहाँका आँखा पनि बर्सिरहेका थिए। रोइरहेकी थिए बहिनी चन्द्रा पनि अर्को कोठामा। रुनु रुनु सीताजीको अनुहारमा हेरे अनौठो रङ थियो। त्यहाँ कुनै बहादुर आमाको आँट थियो आँखामा। बच्चालाई काखमा लिएर फुल्याए चाहिँ धेरै बेर सुमसुमाइरहनु भयो मेरो कपाल। म त्यसरी कसैको अघि कहिले रोएको थिइनँ। गला भरिएर आउँथ्यो, आँखा रसिला हुन्थ्यो, तर आँसु खस्दैनथे। किनकिन अब संसारमा म एक्लै भएँ। अब मलाई माया गर्ने मान्छे कोही छैनन् जस्तो लाग्यो। मभन्दा माथि मेरो शिरमा हात राख्ने कोही छैन झैँ भएको रहेछ। सीताजीका हत्केला निधारमा घुमिरहँदा आमाको न्यानो स्पर्श सरह अनुभूत भयो। निकै बेरपछि उठेर बाथरुम गएँ। फ्रेस भएर केही नभए चाहिँ स्वाभाविक हुन खोजेँ। हामी सामान्य जीवनमा आउन खोजिरहेका थियौँ, तर आफ्ना मनका औडाहाहरूले एकअर्कासँगको संवाद बन्द भएको थियो। म त्यस्तो किचकिच गरिरहने, जिस्किरहने, भुरासँग झगडा गरिरहने मान्छे तर बोली हराए जस्तो भएको थिएँ। सीताजी त प्रायः कमै बोल्ने, उहाँमा खास फरक नपरे चाहिँ देख्थे। मनमनै लाग्थ्यो मेरी पो आमा हो रे कि त, उहाँकी त सासू त भने। त्यसको 3 दिनपछि देखेँ उहाँ त आमाको एउटा सानो फोटो हातमा लिएर बरबरी आँसु झारिरहनु भएको रहेछ। त्यस दिन मलाई आफैदेखि घिन लागेर आयो। हेर त मैले सीताजीलाई कति हलुका सोचेको रहेछु, मलाई मेरी आमाको माया नै छैन जस्तो। तर मैले केही सोध्न सकिनँ, अपराधबोधले म गाडिएको थिएँ। सीताजीले भन्नुभयो बानी भएको रहेछ मलाई आमा, तपाईँको त कहिल्यै भरै भएन, अब मलाई कसले सिकाउँछ, कसले हकार्छ, म कोसँग डराउनु। मैले टुलुटुलु हेरिरहेँ उहाँको अनुहार। केही भन्नु थिएन, मैले शब्द थिएनन् मसँग। उहाँको कपालमा हात राखेर एकछिन उभिरहेँ। बिस्तारै शान्त हुँदै जानुभयो। कहिले सासु हुनुभएन, एक दिन पनि दुलै वा बुहारी भनेर बोलाउनु भएन, जहिले पनि सीते भन्नुहुन्थ्यो। मेरी जन्मदिने आमा र सासुमा कुनै फरक थिएन। एकहोरो बोलिरहनु भयो सीताजी। मैले भने अब विलाप नगर्नु सीताजी, तपाईँले आमालाई गर्नुभएको सेवाको आशीर्वाद लाग्छ। जीवनमा तपाईँले कहिले दुःख पाउनुहुन्न, तपाईँलाई यसै गरी तपाईँका बुहारीले पनि सेवा गर्नेछन्। त्यो दिन म घरमै बसेँ, अफिस जानै मन लागेन। हुन त अफिसमा पनि खासै काम थिएन, तथापि कर्मचारी प्रशासनको जिम्मा थियो। कर्मचारी साथीहरूका विदा, सापटी, हाजिरी आदि हेर्नु पर्थ्यो। तर भर्खरै मातृशोक परेको म प्रति सबै साथीभाइहरूको सहानुभूति थियो। राम बस्नेतजी मेरो अधिकृत हुनुहुन्थ्यो। उमेरमा मभन्दा कान्छो भए पनि पदीय मर्यादामा माथि हुनुहुन्थ्यो, तर उहाँले मलाई कहिले पनि सहायकका रूपमा हेर्नु भएन, कहिले कुनै दबाव र चित्त दुख्ने व्यवहार गर्नु भएन। आज पनि बैङ्क जीवनका साथीहरूको स्मरण गर्दा राम बस्नेतलाई म अलग्गै सम्झिरहेको हुन्छु। त्यो दिन म सीताजीकै वरिपरि घुमिरहेँ। उहाँ बारी खन्न जानुभयो, म पनि सँगै गएँ। सौदा गर्न बिर्तामोड पनि सँगै गएँ। किनकिन त्यो दिन मलाई उहाँको साह्रै माया लाग्यो। कसकी कसकी छोरी, अनुहार पनि नयरी विवाह गरेर ल्याइएको थियो, 17 वर्षकी फुच्ची। आज ऊ अब मेरी आमा पनि भइरहेकी थिए। यो गृहस्थी कस्तो अचम्मको व्यवहार हो, प्रेम हो कि आकर्षण, कर्तव्य हो कि के हो? मलाई केही समय अघिदेखि पिसाबमा समस्या देखिन थालेको थियो। पिसाब गर्दा सानो धारो जाने, छिनछिनमा पिसाब लागिरहने, पिसाब फेरिसक्दा पनि बाँकी रहे जस्तो भइरहने, भित्र कतै पोले झैँ दुखे झैँ भारी अनुभव हुने, पिसाबको धारो फाट्ने आदि। आमाको काम सकिएपछि डाक्टर बाका गएँ। उहाँले जाँचेर भन्नुभयो, तँलाई त प्रोस्टेट भए जस्तो छ केटा, तर यति कलिलै म कति चाँडो भयो? यो त 50 वर्षदेखि उता प्राय पुरुषहरूलाई हुने खालको समस्या हो। धेरै गाह्रो भयो भने अपरेसन गर्नुपर्छ, तर अहिलेलाई यो औषधि खानु र तातो पानीले सेक्नु। उहाँको कुराले मन भरङ्ग भयो। प्रोस्टेटका बारेमा सामान्य जानकारी त थियो, यो केही गरी बिग्रियो भने क्यान्सर हुने ठूलो सम्भावना हुन्छ। महिलाको पाठ्यगर र पुरुषको प्रोस्टेट क्यान्सरका साझा अङ्ग हुन् भन्ने बुझेको थिएँ। भर्खरै आमा बितेको, यो कलिलो भएको मनमा नमिठो मानसिक दबाव पर्यो। अब म यही बिमारले चाँडै नै मर्छु जस्तो लागेछ मनमा। सधैँ धेरै बेर बस्न मन लाग्ने ठाउँ, त्यो दिन चाँडै नै हिँडेँ। डाक्टर बाको दबाईले खासै काम गरेको थिएन। शनेश्वरी रोडको पश्चिमपट्टि एउटा सटरमा पहिलेदेखि होमियोको पसल थियो। इनरुवातिरका एक मुसलमान भाइ त्यहाँ बस्थे। सीताजीसँग सौदा गर्न हिँडेरै बिर्तामोड जाँदै गर्दा त्यही पसल अगाडि पुगेपछि सीताजीको मनमा के लागेछ कुन्नी? भन्नुभयो, तपाईँको त्यो पिसाबको समस्याको पनि दबाई हुन्छ होला नि, यिनीहरूसँग सोधि हेरौँ न। हामी दुवैभित्र छिर्यौँ। डाक्टर साहब, तपाईँको यी दबाई के रोगमा प्रयोग हुन्छन्? मैले सोधेँ। संसारका सबै रोगमा काम गर्छ, उनको जवाफ थियो। अनि मैले आफ्नो समस्या बताएँ। उनले मुसुक्क हाँस्दै भने, प्रोस्टेटका लागि झन् राम्रो दबाई हुन्छ यहाँ। प्रोस्टेट आफैमा रोग होइन, त्यो त ग्ल्यान्ड हो। त्यसको बढ्ने क्रम रोक्न र बढाइको गति कम गर्न सकिन्छ। त्यस्तो राम्रो दबाई हुन्छ यहाँ। हामीले विश्वास नभए पनि पछि सकेपछि एकपल्टका लागि दबाई लियौँ। त्यस दिनको सीताजीको सोचाइका कारण म होमियोपेथीतिर आकर्षित भएँ। नभन्दै त त्यो थोपाले अचम्मकै काम गर्यो। पिसाब फेर्दा हुने समस्याहरू तुरुन्तै कम भए चाहिँ लाग्यो, तर त्यो दबाई नरुटाई जीवनभर खानुपर्ने रहेछ। सीताजीको एलर्जीको समस्या पनि त्यही दबाईले राम्रो गर्न थाल्यो। जानी नजानी हामी होमियोपेथीका उपभोक्ता र प्रचारक समेत भइसकेका थियौँ। सौदा गरेर फर्काँदा पनि हामी रिक्सामा नचढी बिस्तारै गफ गर्दै हिँडेर आयौँ। बाटाभरि धेरै कुरा भए। अब हामी घर व्यवहारका कुरा गर्ने भएका थियौँ। वास्तवमा बुढाबुढी जस्ता भएछौँ। त्यो दिन मभन्दा सीताजी नै धेरै बोल्नुभयो। उहाँले केटाकेटीलाई कहाँ के पढाउने, जागिरको पैसालाई कसरी कम खर्चिलो भएर जोगाउने, कुमार र शारदालाई कसरी गृहस्थी सिकाउने आदि। 45 दिनको श्राद्ध गरेर सेतो लुगा खोलियो र अब वर्षभरिका सबै कर्म पनि सारियो। यसै पनि म यी कर्म र चामत्कारिक पौराणिक अध्यात्ममाथि विश्वास नगर्ने मान्छे, लोकाचार वा सामाजिकताका लागि सामान्य झुकाव राखिएको मात्र थियो। प्राय धेरै पढे लेखेका र निकै आधुनिक हुँ भन्नेहरू पनि मैले वार्षिक शोकमा सेतो लुगा नलगाएकोमा अनौठो मान्थे। मुखले केही नभने पनि उनीहरूको अनुहारबाटै थाहा हुन्थ्यो मेरा यी व्यवहार मन परेका छैनन्। तर त्यो कुराले मलाई कहिले पनि असर गरेन। समाजभित्र भए तापनि कहिलेकाहीँ लाग्थ्यो म समाजभन्दा टाढा छु। समाजमा आदर गर्ने र मान्नुपर्ने थुप्रै मान्छे थिए, तर मैले उनीहरूलाई मान्नै पर्ने भन्ने थिएन। मेरा अत्यन्त घनिष्ठ अभिभावक बनेका डाक्टर शङ्कर प्रसाद उप्रेती, मोहन जोशी र केशव कुमार बुढाथोकी हुनुहुन्थ्यो। उहाँहरू तिनैजना आधुनिक सोच र दिमागको हुनाले त्यताबाट मलाई कुनै दबाव थिएन। त्यसले त ती तीनमध्ये डाक्टर शङ्कर उप्रेती सबभन्दा आधुनिक सचेत र सामाजिक लाग्नुहुन्छ मलाई। उहाँले गरेका हरेक कामहरूले सामाजिक महत्त्व राख्थ्यो। आफ्नै घर गृहस्थीभित्र पनि उहाँ एकदमै परिवर्तनकारी हुनुहुन्थ्यो र उहाँको कुरा परिवारका सबै दाजुभाइ तथा आफन्तहरूले मान्थे। परिवारभित्र आदरको नियमित श्रृङ्खला भए तापनि उहाँको सुझाव प्राय सर्वमान्य हुन्थ्यो। मोहन जोशी लामो समयसम्म शनिश्वरी माविको प्र लिएर अहिले अवकाशप्राप्त हेडसर हुनुहुन्छ। उहाँले बीएबीटीसम्मको औपचारिक शिक्षा हासिल गरेको र अत्यन्त अनुशासित एवं कडा प्रवाहमा जिल्लामा कहल लिनुभएको भए पनि आध्यात्मिकताले परिपूर्ण हुनुहुन्थ्यो। हेडसर खास गरी अनुकूल चन्द्र ठाकुर सम्प्रदायका ऋत्विज समेत भएर त्यस सम्प्रदायको विस्तारमा सक्रिय हुनुहुन्थ्यो। मानिसमा आध्यात्मिक आस्था र निष्ठा हुनुपर्छ भन्ने मान्यताले उहाँ प्राय भनिरहनुहुन्थ्यो, आमाभन्दा ठूलो ईश्वर प्रकृतिमा कुनै छैन, जसले आमाको सम्मान गर्यो त्यसले ईश्वरलाई भेट्छ। उहाँको यो भनाई मलाई सबैभन्दा धेरै मनपर्थ्यो। भारतको दार्जिलिङबाट पश्चिमी शिक्षा प्राप्त गरेका केशव कुमार बुढाथोकी यस्ता पुरातन र आध्यात्मिक कुरामा खासै महत्त्व दिनुहुन्नथ्यो। राजनीतिक क्षेत्रमा लागेको हुनाले सबै खाले भाषा जाति र संस्कृतिका मानिसहरूसँगको सहसम्पर्क गर्नुपर्ने हुँदा प्राय यस खालका विवादमा पर्नै चाहनुहुन्नथ्यो उहाँ। मेरा यी तीन अभिभावक बाहेक समाजका अरू सबैप्रति मेरो समाआदर भाव थियो। तैपनि उमेरको चञ्चलताले होला मलाई केही नयाँ गर्न विवाद गर्न मन लागिरहन्थ्यो। यसै त समाजमा बेला बेला उत्पन्न हुने चर्चा र विवादहरू धेरै लामो समयका लागि हुँदैनन्। तिनलाई खासै महत्त्व नदिई पनि बिताउन सकिन्छ, बिताउनु पनि पर्छ। तैपनि आफूलाई व्यावहारिक रूपमै आघात परेका बेला समाजले आफूतिर फर्केर मात्र बोलेका कुराको पनि निजात्मक अर्थ लाग्दो रहेछ। ती ससाना सङ्केत ठुल्ठुला अर्थ बनेर पस्न खोज्थे मभित्र, तर म आफूलाई अन्जान जस्तो बनाइरहन्थेँ। कार्यालयमा कर्मचारीहरूकै बीच पनि कहिलेकाहीँ यस्ता आध्यात्मिक कर्मकाण्डहरूले चर्चाको सन्दर्भ पाउँथे। त्यसो हुनुमा सबभन्दा ठूलो कारण भनेको 95% कर्मचारीहरू ब्राह्मण क्षेत्री समुदायकै हुनु र त्यस समुदायमा यो हिन्दू अध्यात्मको गहिरो प्रभाव रहनु मुख्य कारण थियो। कर्मचारी भनेको सबैभन्दा कम पढे पनि एसएलसी हुन्छ। 100% शिक्षकहरूको त्यस थलोमा पौराणिक र कर्मकाण्डीय अन्धविश्वासको जरो यति गहिरो गाडिएको हुन्छ कि त्यसलाई प्रमाणित गर्न उनीहरू जस्तै कुतर्कहरू पनि सहजै गर्न सक्छन्। अझ यस्ता कुतर्कहरू गरेर आफ्नो राजनीतिको चेतनाको संरक्षण गर्न जुझ्ने वीर साथीहरू हुन्थे, जो अर्कालाई पर्दा अत्याधुनिक चेतनाका कुरा गर्थे, आफूलाई पर्दा वर्ष दिनसम्म सेता लुगा लगाएर शोध प्रस्तुत गरिरहेका हुन्थे। जब यस्ता विषयमा कार्यालयमा साथीहरू बीच कुरा हुन्थे र म आधुनिक तर्क प्रस्तुत गर्न थाल्थेँ, मन परे पनि नपरे पनि उहाँहरू चुप लाग्नुहुन्थ्यो। जितको बोध त मलाई हुन्नथ्यो, तर अझै पनि यस्ता कुरामाथि त्यति सानो सोच राख्ने शिक्षितहरू देख्दा भने एक किसिमको चेतनाकै हारको अनुभूति हुन्थ्यो। जुन कुरो सीताजीलाई बुझाउन मलाई कति बेर पनि लाग्दैन थियो, त्यही कुरो उहाँहरूलाई म कहिले बुझाउन सक्दिनँ थिएँ। अनि लाग्थ्यो शिक्षितले बुझ्नै चाहेन भने उसलाई बुझाउन नसकिने रहेछ। अशिक्षित तर्कहीन हुनाले जति बेला जेमा पनि बौद्धिकहरूसँग आश्रित हुनाले नबुझे पनि स्वीकारिरहन्छ। हुन त सीताजी पनि साक्षर मात्र भएकाले र लोग्नेले भनेकाले नबोली मानिरहनु भएको पो हुन्थ्यो कि। एक प्रकारले वर्षभरि मनस्थिति भने शोकमय नै हुँदो रहेछ। त्यो वर्ष हामीले खासै कुनै घरेलु कार्यक्रमहरू राखेनौँ, टाढाको यात्रा पनि त्यति गरिएन, कसैका निम्ताहरू पनि ग्रहण गरिएन। मानसिक शोकको निद्रामै थियौँ हामी, धुमिएको आकाश जस्तो भइरहेको मनमा। अनि बाह्य कारणहरूले प्रवेश पायो भने शरीर तङ्ग्रिय जस्तो हुँदो रहेछ। जागिर बाहेक साहित्य, संस्कृति र राजनीतिको क्षेत्रमा विशेष चासो रहेको हुँदा प्राय त्यसैतिर ध्यान दिने गर्थे। प्रत्येक दिनका राजनीतिक उतार चढावहरूले कार्यालयमा कर्मचारीहरू बीच पनि विशेष बहस उत्पन्न गरिरहेको हुन्थ्यो। माओवादीको जनयुद्धलाई भित्रभित्रै समर्थन गर्ने र नगर्नेहरू बीच एक खाले शीतयुद्ध जस्तो चलिरहेको हुन्थ्यो। बेला बेला म पनि भाग लिन खोज्थेँ, तर मलाई नै थाहा हुन्थ्यो मेरो अभिव्यक्ति सन्तुलित हुँदैन थियो। म बोल्दा बोल्दै बढी नै बोलिहाल्थेँ, जुन कुरा बहसमा भाग लिने साथीहरूलाई नमिठो लाग्थ्यो। मलाई कति माया गर्नेहरू पनि मेरो अभिव्यक्तिले दुःखी भएको पाउँथे र पछि पछि भने बोल्दा बोल्दै बिचैमा रोकिने गर्न थाले। यस्तैमा 2058 मङ्सिर 11 गते सङ्कटकाल घोषणा गरियो। नेकपा माओवादीले तेस्रो चरणको शान्तिवार्ता एकलौटी भङ्ग गरेर एकाएक दाङमा सेनाको ब्यारेकमै आक्रमण गरी 14 जवानको हत्यासहित त्यहाँ रहेका सम्पूर्ण अत्याधुनिक हतियारहरू लुटेर लगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यो सङ्कटकाल घोषणा गराएका थिए। सङ्कटकाल घोषणापछि अनेक प्रकारका राजनीतिक अड्कलबाजी हुन थाले, स्वाभाविक पनि थियो। अब मुख खोल्न सक्ने अवस्था कसैको थिएन। त्यसबेला मैले पञ्चायतकालमा लेखेको एउटा मुक्तक सम्झेँ, बोल्न तिमीलाई छुट छ, गुह्य खोल्न बन्देज छ, लौ भन अब तिमीले भन्नुपर्ने के छ। वास्तवमा म 2017 साउनमा जन्मेको मान्छे, सरकारबाटको घोषणा गरिएको सङ्कटकालको मलाई कुनै अनुभव थिएन। सुनिएको थियो सङ्कटकाल लागेपछि सेनाले जथाभावी गर्छ, लुटपाट, हत्या, बलात्कार जस्ता कुराहरू सामान्य हुन्, तर यो सङ्कटकाल माओवादी जनयुद्धलाई मात्र लक्ष्य गरी लगाइएको होला सुने जति डर लाग्दो थिएन। त्यसो त झापा जिल्लालाई जनयुद्धले नछोएकाले पनि त्यस्तो भएको हुँदो, तर माओवादी प्रभावित क्षेत्रमा भने सेनाका तर्फबाट सर्वसाधारणले पाएका दुःखहरूको समाचार सुनिन सक्नुका पनि थिए। सङ्कटकाल घोषणा भएपछि एक प्रकारले सारा सञ्चार माध्यमहरू प्रभावित हुन पुगे, सेनाको अप्रत्यक्ष निर्देशनमा रहन थाले पत्रिका, पत्रकार, सामाजिक सङ्घ संस्था र साहित्यिक वातावरणहरू। सधैँ केही न केही लेखिरहने, छापिरहने र गोष्ठीहरू गरिरहनु पर्ने हामीलाई समेत त्यसले नछुने कुरै थिएन। सुरुमा एक किसिमको ठूलै मानसिक आतंक खडा भए पनि बिस्तारै त्यो शान्त हुँदै गयो र यो सङ्कटकाल सर्वसाधारणमाथि नरहेको बोध हुँदै गयो। तैपनि अस्ति जस्तो लेखिएका कुराहरूलाई मुक्त रूपले प्रकाशनमा प्रस्तुत गर्न सजिलो थिएन, सेन्सरमा परिसकेका थियौँ हामी सबै नै। घरको वातावरण पहिलेदेखि नै एक प्रकारले पूर्ण साहित्यिक किसिमको थियो। खेतीपाती वस्तुभाव केही नभएपछि जागिर बाहेक नितान्त पारिवारिक विषय नै यस्ता हुँदा रहेछन्। सीताजी पनि प्राय घरायसी विषयमा मसँग खासै कुरा गर्नुहुन्थ्यो। सीताजीसँग मलाई एउटा कुरामा भने प्राय सधैँ एक प्रकारको हिंता बोध भइरहन्थ्यो, म उहाँलाई गृहस्थी व्यवहारमा कहिल्यै सघाउँदिन। आवश्यक आर्थिक व्यवस्था गरिदिएपछि म प्राय अन्य कुराबाट असम्पृक्त रहन्थेँ। उहाँले केही भने पनि म हाँसेर टारिदिन्थेँ अनि उहाँ पनि त्यतिकै हाँस्नुहुन्थ्यो। एक दिन भने मैले सीताजीको घरायसी व्यवहारमा हस्तक्षेप गरेँ, केही बेर उहाँसँग बहस पनि भयो तर उहाँले मानिदिनु भयो। उहाँका व्यवहारिक तर्क थिए तर मेरो अलि दबावमूलक हस्तक्षेपपछि चित्त नबुझ्द अनुहारका साथ मान्नुभयो। विषय त सामान्य थियो, घरमा एउटा गाई थियो, दिपलेस जन्मेपछि उसलाई दुध खुवाउन आमाले किनेको गाईको सन्तान, त्यो गाईबाट धेरै दुध नआए पनि सामान्यत घरलाई पुग्थ्यो। हुन त त्यो गाईसँग हाम्रो दुःख सुखको इतिहास जोडिएको थियो, तर अब म घरमा गाई बाख्रा कुखुरा आदि केही पनि नपाल्ने मुडमा पुगेको थिएँ। सीताजीको भनाइ थियो, तपाईँलाई के काम लगाएकी छु र सबै मैले नै गरिल्याएकी छु, एउटा गाई पालेर के हानि भएको छ, बरु फाइदै भएको छ नि, सबैले प्रशस्त दही दुध खान पाएका छन्, गोबर ग्यासलाई गोबर र गहुँत पुगेको छ। मैले भने, त्यही सबै काम तपाईँले मात्र गरेको मलाई मन परेको छैन सीताजी, तपाईँले साह्रै दुःख गर्नुभएको छ, अब सुख गर्नुहोस्। यो गाईले कति नै दुध दिन्छ र दिनको एक लिटर दुध दिने पुगिहाल्छन्, अब हाम्रो परिवार पनि त घटेको छ। मैले दुःख भो काम गर्न सकिनँ भनेकी छैन, दिउँसै सबै बुढा स्कुल गइहाल्छन्, तपाईँ अफिस जानुहुन्छ, म एक्लै यो घरमा के गरेर बस्नु, एउटा गाई भए यसैसँग बोल्छु रिसाउँछु समय काट्छु। त्यसो होइन सीताजी, जीवनमा समय काट्ने अरू कति तरिका छन्, तपाईँ अब यो अनुत्पादक दुःखबाट मुक्त भएको देख्न चाहन्छु म, यो गोबरको गन्ध र फोहोरबाट बाहिर आएको मनपर्छ मलाई। उहाँले कस्तो कस्तो पाराले हेर्दै भन्नुभयो, अनि पुग्न थालेपछि आफ्ना पुराना सबै कुरा त्याग्नु, यत्रो वर्षको यात्रा यहीँ रोक्नु, तपाईँले यो गाईलाई मात्र गाई देख्नु भएको छ, यसको गोबरलाई गोबर मात्रै, तर मैले यो गाईमा 43 सालको भोक र गर्भी पनि देखेकी छु। उहाँको कुराले म ट्वाल्ल परेँ, भित्र कहाँ कसैले जोडले मुक्का हाने जस्तो लाग्यो। द्रोणाचार्यलाई राजा द्रुपदले एउटा गाई तान माग्दा पिठो घोलेर पियाउनु भनेको सम्झेँ, तर यस्तो कुरा यसअघि उहाँले मसँग कहिले गरेको थिएन। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिडियन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाव एफएम र बुटवाल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, दाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण धरावसीको नयाँ कृति पाण्डुलिपिको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब वाचन सुन्छौं। कस्तो भावुक भएछु, धेरै बेर अन्तै कता कता हेरिरहे, आँखा बगिहाल्लान् कि जस्ता भए, तर म त्यति कमजोर हुन चाहन्नथे। निकै बेरपछि उहाँले नै भन्नुभयो, मैले काम गरेको दुःख गरेको तपाईँलाई मन परेन भने भइगयो, यो गाई टिकालाई पठाइदिउँ। कति सजिलै सम्झौतामा आउनुभएको थियो उहाँ, तर म भने त्यही चौलानीमा पौडिरहेको थिएँ। मलाई गम्भीर भएको एक घोरिएको कहिले देख्न नचाहने सीताजीले पाखुरामा समातेर हल्लाउँदै भन्नुभयो, के साह्रो घोरिएको भइगयो त, गाई टिकालाई लैजानु भनौँ न त भएन। त्यसो होइन सीताजी, यस्तो नमिठो कुरा यत्रो वर्ष तपाईँले आफै भित्र मात्र कसरी राख्न सक्नुभएछ, किन पहिला कहिले नभनेको। उहाँले हलुका लिनुभयो, के गए भनिरहनु त, यस्ता कुरा त कति छन् कति यो छातीभित्र, के सबै भन्दै कराउँदै हिँड्नु, म कसैलाई पनि नराम्रो भन्दिनँ, उनीहरूले पनि मलाई यस्तो पिर पार्न भनेरै भनेका होइनन् कि त, कसरी जान्नु। निकै बेरपछि मैले भने, तैपनि सीताजी तपाईँ अझै सोच्नुहोस्, मेरो मन राख्न मलाई खुसी पार्न मात्र तपाईँ आफ्नो मन नमार्नुहोस्। मैले चाहेको के भने, यो घरमा अब तपाईँलाई शारीरिक रूपमा काम सघाउन सक्ने कोही पनि छैन, बुढा सानै छन्, म भ्याउँदिनँ, भ्याए पनि आजसम्म नगरेको काम गर्न जान्दिनँ, सक्दिनँ। तपाईँ एक्लैले गाई बाख्रा र हामी चारजना मान्छेको सेवा कसरी गर्न सक्नुहुन्छ, आफ्नो स्वास्थ्यको पनि विचार गर्नुपर्छ, बाँचेर बलियो भए त हो नि जिन्दगानी। तपाईँ यो घरकी बुहारी रहनु भएन, अब तपाईँलाई यो घरका कि त आमा भनिन्छ कि त मम्मी। उहाँ केही बोल्नु भएन, सुनिरहनु भयो। मैले नै भनिरहेँ, तपाईँ पनि पढ्नुहोस् यी लाइब्रेरीका पुस्तकहरू, घर सजाउनुहोस्, कहिलेकाहीँ घर बाहिर छरछिमेकमा पनि जाने गर्नुहोस्, अलिक सामाजिक पनि हुनुपर्छ, अरूले पनि त चिन्नुपर्छ, म मात्र चिनेर कहाँ पुग्छ र। अरू कुरा त ठिकै हुन्, यो चिनिने कुरा चाहिँ मलाई मन पर्दैन, किन चिनिनु पऱ्यो र, तपाईँले चिनेकै मनपर्छ मलाई, अब मैले चिनेर के हुन्छ, म नपढेकी मान्छे, पढे लेखेकाहरूको अगाडि बोल्न पनि जान्दिनँ, बस्न पनि जान्दिनँ, तपाईँको कत्रो इज्जत भइरहेको ठाउँमा मेरो के काम, भन्दै सीताजीले तर्क राख्नुभयो। गाई टिका बहिनीलाई दिन उहाँ स्वीकृति जनाउनु भयो। जीवनमा सबैभन्दा धेरै आश्चर्यचकित भएको त्यही दिन हो मेरो, जोसँग मैले 18 वर्ष एउटै शरीर भएर बिताएको थिएँ र सोच्थेँ यो मभन्दा 7 वर्ष कान्छी, 7 कक्षा मात्र पढेकी केटी, यसको बुद्धि कति होला र, खुरुखुरु काम गर्छ बिचरा नबोली। तर आज म अवाक भएको थिएँ, उहाँको बुद्धि र तर्कहरूको अगाडि म नाजवाफ थिएँ, टाउकामाथि कुनै शीतल टोपी उड्दै आएर बिस्तारै बसे जस्तो लाग्यो। मैले सीताजीलाई तपाईँ भन्न थालेको धेरै भएको थिएन। वीरतामोडको घरमा सरेपछि जब उहाँ र म सानी केटी मात्रै भयौँ अनि मैले जिस्केको पारामा खुसी व्यक्त गरेँ, सीताजी लो बस्नुहोस् भनेको थिएँ पहिलोपल्ट, उहाँ पनि खुसीको मुडमा हुनुहुन्थ्यो। मेरो अभिव्यक्तिलाई खासै महत्त्व दिनु भएन, तर म भने अब हरेकपल्ट त्यही शैलीमा सम्बोधन गरिरहन थालेँ। एक दिन उहाँले भन्नुभयो, तपाईँ मलाई किन तपाईँ भनेर होच्याउनुहुन्छ, के मन परेको छैन अचेल? म झसँग भएँ, मैले त नकारात्मक अर्थमा पो बुझिरहनु भएको रहेछ। एक दिन ट्वाललाई परेर हाँस्दै भने, मैले तपाईँलाई जिस्काएको जस्तो लागेको छ, मैले त साँच्चै पो भनेको त, भन्नु पर्दैन मलाई तपाईँ सबै, दुनियाँले सुन्दा पनि लाज मर्दो, झन् आमाले सुन्नुभयो भने के भन्नु होला। फेरि हाँस्दै बोले, अहिले त यहाँ आमा र अरू पनि त छैनन् नि, अहिले भन्दा चाहिँ के हुन्छ र? अचेल तपाईँ मलाई हेप्न थाल्नु भएको छ, अब म भोलि नै माथि गएर आमालाई लिएर आउँछु। वास्तवमा सीताजीको मुडै बिग्रियो त्यस दिन। अनि मैले हाँस्दै भनेको थिएँ, ल भइगयो, अबदेखि तिमी नै भनौला, भएन त ओ तिमी भन्दै म हाँसेको थिएँ। तैपनि उहाँ उज्यालिनु भएको थिएन। अनि आज फेरि उहाँले त्यही प्रश्न दोहोऱ्याउनु भएको थियो, अचेल तपाईँले मलाई फेरि तपाईँ भन्न थाल्नुभयो नि। मैले भने, म वास्तवमा तपाईँलाई तपाईँ भन्न चाहन्छु सीताजी, मैले यो जिस्काएको होइन, हामी साथी साथी त हौ नि, मैले नै तपाईँ भने तपाईँलाई अरूले पनि हेप्न सक्दैनन्, मलाई कसले हेपेको छ र? पर्दैन यो लाज मर्दो तपाईँ भन्नु। त्यो दिन पनि उहाँले विरोध गर्नुभयो, तर मैले जिस्काकै भाकामा भए पनि भनिरहन थालेँ। बिस्तारै उहाँलाई त्यस्तो सुन्ने बानी लाग्दै आएछ, मेरो पनि मुखमै तपाईँ झुन्डिएको थियो। उहाँका बारेमा अरूसँग कुरा गर्दा बाहिर फेर पनि तपाईँ नै भन्न थालेँ। बिस्तारै थाहै नपाई यो शब्द बानी पर्यो। वास्तवमा म पहिलेदेखि नै उहाँलाई तपाईँ भन्न चाहन्थेँ। मलाई लाग्थ्यो बिहे गरेर ल्याएपछि मात्र त ऊ श्रीमती भएको, नत्र त को हो को? ऊ र म सबै कुरा र हैसियतमा बराबर, अझ यस घरमा उसको मूल्य बढी छ, किन होच्याएर तँ वा तिमी भन्नु? तर आमाको अघि तपाईँ भन्न कहिल्यै आँटा आएन। आमा वीरतामोड सरेपछि आमाको अघि मैले फेरि तिमी नै भनेको थिएँ। हुन त आमाले पनि के नै गर्नुहुन्थ्यो होला र? जीवनमा कुनै दिन मेरो इच्छा विरुद्ध केही नगरेकी आमाले मैले श्रीमतीलाई तपाईँ भन्दा पनि के भन्नुहुँदो हो र? तर मैले आँट गर्न सकिनँ। आमा बितेपछि भने मैले निर्धक्कसँग सीताजीलाई तपाईँ भन्न थालेँ। केही समय सुन्नेहरूलाई असजिलो भयो होला, बिस्तारै बानी पर्दै गयो। सानी 17 वर्षकी फुच्ची बिहे गरेर ल्याइएको थियो। उनले सारी लगाउनै जानेको थिएन, सधैँ टिकाले लगाइदिनु पर्थ्यो। सारीमा डल्लो परेकी सानी केटी घर आँगन र भान्सामा लुटुपुटु गरिरहेकी हुन्थे। पातलो पातलो गरी निकै हुर्केका केटीहरूले पनि कुर्ता सुरुवाल लगाउन थालेका थिए। कतिपय बिहे गरेकी आमीहरू पनि कुर्ता सुरुवालमा देखिन्थे। हामीले टिकालाई पनि कुर्ता सुरुवाल सिलाइदिएका थियौँ। मलाई सीताजीले पनि कुर्ता सुरुवाल लगाउनु पाए हुने जस्तो लाग्थ्यो, तर कहिलेकाहीँ अरूका बुहारीका प्रसङ्ग निकाल्दै आमाले भनेको सुन्थे, अचेलका बुहारी सासू ससुराका अगाडि लाजेन भने कुर्ता सुरुवाल लाएर ढल्किन्छन्। आमाको त्यो भनाइले उहाँमा बुहारीले कुर्ता सुरुवाल लगाउनुहुन्न भन्ने विश्वास रहेको बुझेको थिएँ। बिचरा सीताजीलाई पनि कति रहर थियो कुर्ता सुरुवाल लगाउने, तर कसरी लगाउन दिने म समस्यामा थिएँ। एक दिन उहाँ रुनु नै भयो, मलाई कति गाह्रो हुन्छ यो सारी लाएर काम गर्न, यस्तो गर्मी छ, भित्र सुतीको बाक्लो पेटीकोट, बाहिर सुतीकै यो बाक्लो सारी चार फन्का बेरेर लगाउनुपर्छ। सबै बुझे पनि म केही बोलिनँ। कुनै तरिकाले पनि सासूबुहारीमा मनमुटाप नहोस् भन्ने म चाहन्थेँ। अनि मैले एक दिन शनिबार बजारबाट 2 रेडिमेड गाउन किनेर ल्याइदिएँ सासूबुहारीलाई। त्यो देखेर आमा एकछिन छक्क परेर हाँस्नु भयो। यत्रो वर्षमा छोराले पहिलोपल्ट के किन किनेर ल्याएछ भनेको त यो भ्याङ्लो पो रहेछ, लाउँदिनँ म त यस्तो लाज मर्दो, त्यही सितेलाई दिएँ, उसैले लाउँछु फेरि फेरि। मैले भने, यो लाएर बजार जाने तीर्थ जाने होइन नि आमा, घर बस्दा पो लगाउने त, यस्तो गर्मीमा यो लाउँदा कति शीतल हुन्छ, अचेल त सबै घरमा बस्दा यस्तै लगाउँछन्, पर डाक्टरले आमा पनि त लगाउनुहुन्छ। निकै बेरपछि भन्नुभयो, कहिले त लाइ हेरौँ, लाज लाग्छ होला, भइगयो आज लगाउँदिनँ, पछि कुनै दिन लगाउँला। अनि सीताजीलाई बोलाएर भन्नुभयो, ए सीते तँ यो लगा, कस्तो देखिँदै रहेछस्। सीताजीले लगाएर आएपछि राम्ररी हेरेर हाँस्दै भन्नुभयो, यसलाई त कति राम्रो सुहायो, लु अब घर बस्दा यही लगा है। सीताजी हँसिरी भएर भान्सातिर लाग्नुभयो। राति सुतेको बेला कान्नेर खेती त हाँस्दै सोध्नुभयो, होइन आज तपाईँलाई के को भूत चढ्यो नि, सोच्नु न सपना देख्नु, कसले भनेर ल्याएको यो? मैले पनि बिस्तारै कानैमा मुख लगेर भने, यो भनेको तिम्रो कुर्था यात्राको प्रारम्भ हो, अब हेर बिस्तारै हाम्रो घरमा कुर्था पनि छिर्छ। उहाँले च्याप्प अङ्गाला मार्नुभयो। नभन्दा त्यसको केही समयपछि 2046 वैशाखमा तेस्रो महानन्द पुरस्कार समारोह इलाममा हुने भयो। त्यस कार्यक्रममा सकेसम्म सबै कवि साथीहरूले आफ्ना श्रीमती पनि लैजाने भए। मलाई पनि सीताजीसँग बाहिर घुम्न जान मन थियो। घरको काम, पैसाको अभाव र बेफुर्सदीका कारण बिहे भएको 5 वर्षसम्म ससुरालीभन्दा बाहिर एक रात पनि मैले उहाँसँग बिताउनु पाएको थिइनँ। घरमा काम गर्दा गर्दा दिक्क भयो कि उहाँ पनि कहिलेकाहीँ भन्नुहुन्थ्यो, टाढा कतै जानु जस्तो लाग्छ, कहिले त कति यही घर आँगन मात्र गर्नु आफैदेखि वाक्क लाग्छ। म केही नबुझे चाहिँ गर्थेँ। अनि यसपालि चाहिँ जे पर्ला पर्ला इलाम लैजाने विचार गरेर डराउँदै आमासँग भने। आमाले खुसी हुँदै भन्नुभयो, घुमाउनु त पर्छ नि कहिलेकाहीँ, कति बसोस् यही घरमा मात्र, मान्छेले पनि चिन्छन्। पहिले हामी त मेलापात गर्थ्यौँ, घरबाट टाढा टाढा पनि पुग्थ्यौँ। यो सीतेले त यो आँगन पनि नागेकी छैन होला। मैले त वर्षमा एकपल्ट हप्ता दिन लगाएर धरानको नुन पनि खेपेकी छु। आमाको कुरा सुनेर म ठन्डा भएको थिएँ। मनमा लागेको थियो आमाले पर्दैन भन्नुहुन्छ होला, उहाँबाट बिदा मिलाउनु निकै परिश्रम गर्नुपर्ला। तर मैले आफ्नै आमाको मन पनि राम्ररी बुझेको रहेनछु। मैले मनमा नै आमालाई एउटा कठोरताकी मूर्ति चाहिँ ठानेको रहेछु। माथिल्लो कोठामा बसेर सीताजी कुरा सुनिरहनु भएको थियो। आमाको कुरा सुनेपछि तल्लो कोठामा आएर आमाकै छेउमा बस्नुभयो। आमाले भन्नुभयो, तपाईँ जासित यसपालि इलाम, साह्रो राम्रो छ इलाम। त्यहाँको चियाबारी जति हेरे पनि चेतो बुझ्दैन। चार खोल भन्छन् त्यसलाई, चारवटा खोलाले घेरिएको भएर चार खोल भनेका अरे। पुबा खोलातिर साङ्रुम्बा पर्छ, हाम्रा बाहरू पहिले बसेको ठाउँ। डिप्रेसलाई लानु पर्दैन, मैसँग बसिहाल्छ। आमाले सजिलै बिदा दिएको देख्दा उहाँ पनि छक्क पर्नुभएछ। बरे भन्नुभयो, हामीले त आमालाई चिनेकै छैन कि के हो। इलाम जाने भएपछि एक दिन सीताजीलाई लिएर बिर्तामोड गएँ। राम्रो सुतीको कुर्ता सुरुवालको कपडा किन्दै सिलाउन दियौँ। सीताजी डराउँदै हुनुहुन्थ्यो, आमालाई चाहिँ सोधेको छैन। म केही बोलेको थिइनँ, मेरो मनभित्र पनि त्यही डर थियो। हिँड्ने दिन घरबाट सारी चोलोमै निस्कनु भयो सीताजी छोरो बोकेर। आमाले नलानुभन्दा भन्दै सीताजीले छोड्न मान्नु भएन। आमा भन्दै हुनुहुन्थ्यो, लान त लगेस् सीते, त्यहाँ बिरामी परेर ल्याइस् भने चाहिँ अनि मैले जाने छु। आमालाई भन्दा हजुरआमालाई पिर थियो नातिको। सीताजीले पनि तीन वर्षसम्म एकै रात नछोडेको हुनाले सँगै लैजान खोज्नु भएको थियो। बिर्तामोड पुगेर सीताजीले लुगा फेर्नुभयो अनि पहेँलो रङका कुर्ता सुराल र सल धारण गर्नुभयो। म हेरेको हेरे भएँ, त्यो रङमा त्यहाँ त्यति सुन्दर देखिनु होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ। 22 वर्षकी सीताजी त्यो यात्राभित्र कि आकर्षक हुनुहुन्थ्यो। सबले तारिफ गरे उहाँलाई, बिचरा लाजले भुत्तुक्कै। इलाम यात्राको वर्णन आधा बाटो र म हिँडेको बाटोमा भइसकेको छ। फर्केर बिर्तामोड आइसकेपछि उहाँले मलाई पुलुक्क हेरेर भन्नुभयो, कि अब लुगा फेर्नु किन, मेरो प्रश्न थियो। अनि यिनै लुगा लगाएर जाने त घर हो त, यिनै लुगा लगाएर जाने र अबदेखि सधैँ यिनीहरू यस्तै लगाउने, मैले उत्तर दिएँ। मलाई लाग्छ त्यसबेला मेरो अनुहार कठोर भएको हुनुपर्छ, तर सीताजी एकदमै डराएकी जस्तै हुनुभयो। मैले भने, किन डराएकी, म छैन, केही भन्नुहुन्न आमाले, अस्ति गाउँ ल्याउँदा केही भन्नुभएर। तैपनि बिर्तामोड र शनिश्चरी बजारमा अलमल गर्दै साँझ पारेर हामी घर पुग्यौँ। आमा बाटो हेरेर बसिरहनु भएको रहेछ। दिप्रेस बिमारी भएको कुराले उहाँ सुनिसक्नु भएछ। हामी पुगेपछि एकपल्ट पुलुक सीताजीलाई हेरेर दिप्रेसलाई काखमा लिई कपाल मुसार्न थाल्नुभयो। सीताजीले छिटो छिटो कोठामा पसेर लुगा फेर्नु भयो। खाना खाएपछि सबै यात्रा विवरण सुनायौँ। दिप्रेस बिमारी भएको कुरा राम्ररी बेली विस्तार लगायौँ। भोलिपल्ट बिहान 8 बजे खाना खाएर म अफिस हिँडेँ। मनमा सीताजीको कुर्ता सुरुवालप्रति आमाको प्रतिक्रियाको झस्को छँदै थियो, बा यही न्यौले सासूबुहारीको मनमुटा पो हुने हो कि। तर भरे बेलुका घरमा पुग्दा एकदमै सामान्य अवस्था थियो। सीताजीको अनुहार सधैँभन्दा पनि खुसी थियो। राति सुतेका बेला बिस्तारै सोधेँ, आमाले कुर्ताबारे केही भन्नुभएन, के को भन्नु, नभन्नु नि, भन्नसम्म भन्नुभयो। सीताजी त खुसखुस गर्दै हाँस्न थाल्नुभयो। के भन्नुभयो त, डराएको मनले सोधेँ। तपाईँ हिँडेपछि एकछिन गनगन गर्नुभयो, यिनीहरू अब हुर्केछन्, ठुला भएछन्, मलाई वास्ता गर्न छाडे, मन खुसी गर्न थाले। मैले यिनीहरूलाई के गर्न सकेकी छु र मलाई एक शब्द सोधेको भए के हुन्थ्यो भन्नुभयो। डरले लुकलुक भएकी थिएँ। खाना खाइसकेर धन्दा सकेपछि उहाँले नै बोलाएर कुर्ता छुरा लाउन हराउनु भयो। डराउँदै लगाएँ। लगाइसकेपछि उज्यालो मुख पारेर हाँस्दै भन्नुभयो, कति सुहाउँदो रहेछ तँलाई त, हुन त यो उमेर जे पनि सुहाउने नै हो नि, तर 2-4 दिनसम्म लगाएर बाहिर फेर नहिँड्नु भन्नुभयो। अरू केही भन्नु भएन, भन्नुभयो, के भन्नुभयो, बुबाले पनि उहाँलाई के लुकाएर ल्याइदिनुहुन्थ्यो अरे। म छक्क परेँ, आँखा भिजे मेरा। कुर्ता बसबारे आमा मसँग आमाले सोध्नु होला कि भनेर धेरै दिनसम्म बाटो हेरेँ, केही भन्नु भएन। पछि असार 15 सीताजीलाई माइतीबाट बोलाइयो, म पुर्याउन जाने भएँ। खाना खाइसकेर जाने तयारीका लागि सीताजी लुगा लगाउन कोठामा बस्नुभयो। म तल्लो कोठामा त्यसै झल्किरहेको थिएँ। आमा बिस्तारै उठेर माथिल्लो कोठाको ढोकामा पुगेर बोल्नुभयो, यसै त यो ढोका खोल त एकछिन। बिस्तारै ढोका खोलेको सुने आमा, अनि एकछिनपछि आमा बोलेको, त्यो सारी नला, आज त्यो अस्तिको कुर्ता छुरा लाएर जा भनेको सुने। म छक्क परेँ, मन ढक्क भएर फुल्यो गर्वले। 1990 सालमा जन्मेकी मेरी आमा 56 वर्षकी हुनुहुन्थ्यो। 43 वर्षको उमेरमा विधवा भएकी उहाँमा कति रहर थिए होलान्, मिठो खानेर राम्रो लाउने, तर जिन्दगीभर भोके नाङ्गै उमेर नागेकी आमा आज बुहारी सजाउने छातीभरि रहर बोकेर बाहिर कठोर देखिने नाटक गरिरहनु भएको थियो। निकै बेरसम्म खत्राङ खुत्रुङ भइरह्यो, चुराहरू बजिरहे। लामै सन्नाटापछि सीताजीको नाक बजे चाहिँ लाग्यो अनि आमाको आवाज आयो, अनि यो त रुन पो थाली, किन रोकी त, हेर कति राम्रो सुहाएको छ, नरोइजा, आमा बाबु साथीभाइ सबैलाई देखा, मैले किनिदिएको भन्नु। बाटाभरि सीताजी रुमाले आँसु पुछिरहनु भएको थियो। सीताजीलाई जब आफ्नो नजिकमा देख्थे, तीन कुराले जहिले पनि अनौठो गरी मनलाई थिचिरहन्थे। ती तीनै कुरा मेरा कमजोरी वा अशक्तताहरू थिए। पहिलो, त्यो 2040 सालको कुनै महिना हुनुपर्छ। विवाह भएको पहिलो वर्ष भएकाले पनि होला। सीताजीलाई प्राय माइती जान मन लागिरहने, महिनामा 7-10 दिन उहाँ माइतीमै बिताउनुहुन्थ्यो। आमा पनि मलाई प्राय भनिरहनुहुन्थ्यो, सीतालाई माइती जान मन लागेको भए पठाइदिए, यो कलिलो उमेरमा घरभन्दा माइती नै प्यारो हुन्छ। म त भागेर पनि पुग्थेँ उहिले। 9 वर्षकै उमेरमा बिहे भएको थियो मेरो, त्यो पनि त्यही 17 वर्ष कि त थिएन। आमाको विचारले म जहिले पनि अचम्मै रमाउँथेँ। सासु भएर उहाँले कुनै नराम्रो व्यवहार गर्नुहोला र यो केटी रुन थाल्ने हो कि भन्ने डर कहिले भएन मलाई। अनि म प्राय माइत पुर्याइदिने र 8-10 दिनपछि लिन जाने गरिरहन्थेँ। पुर्याउन हिँड्दै गए पनि लिन जाँदा भने एक्लै हिँड्न दिक्क लाग्ने हुनाले साइकलमा जान्थेँ। फर्किँदा साइकल डोर्याउँदै गफ गर्दै आउँथ्यौँ। एकपल्ट त्यसै गरी ससुरालीबाट सीताजीलाई लिएर आउँदै थिएँ। हिँड्ने बेलामा आमाले छोरीका झोलामा के जाति थुप्रै हालिदिएको रहेछ। साइकलमा गइहाल्छ नि, बोक्नु पर्दैन, यति लैजा भन्दै गरेको सुन्थेँ। साइकलको क्यारियरमा झोला बाँधेको थियो। गाउँको अप्ठ्यारो बाटो साइकल डोर्याउँदै गफ गर्दै काट्यौँ। जयपुर चोकबाट उँधो लागेपछि ग्राभेल गरेको राम्रो बाटो थियो। यतिको बाटोमा त हाँक्न सक्छु जस्तो लाग्यो मनमा। हुन त त्यसअघि खासै कसैलाई साइकलमा बोकेको अभ्यास पनि थिएन मलाई। कता कता भित्रबाट लोग्नेको अहम जागेको होला। राम्रोसँग मन घुलिसकेको पनि थिएन। म जे भन्थेँ सीताजी प्रायः सुनिरहने, सोधेको प्रश्नको जवाफ मात्र दिने र हाँसिरहने मात्र गर्नुहुन्थ्यो। अनौठो किसिमको लज्जा जस्तो अनुहारभरि लिपिएको हुन्थ्यो। मैले भने सीताजी के हिँडिरहनु, साइकल हुँदाहुँदै चढ अगाडि। आज्ञाकारी छात्र जस्तो उहाँ साइकलको अगाडिको डन्डीमा बस्नुभयो। नितम्ब अलिक चौडा रहेछ, अलिक साँगुरो भयो तै पनि सक्छु जस्तो लाग्यो। एकछिन अलि छिटो छिटो गुडाएर देब्रे खुट्टाले पाइडलमा टेकेर दाहिने खुट्टो उछालेर घोडा चढाइदिन चढ्न खोजेको त पाखुराले स्टेरिङ थाम्न नसकेर अलि पर नालीमा एकै ठाउँ भयो। साइकल हामीमाथि थियो, धन्न हात खुट्टा केही भएनन्। बाहिरी चोट पनि कसैलाई लागेन। अलिअलि दरफरिएका थिए घुँडा र कुइना। नालीभित्रबाट बिस्तारै साइकल पन्छाउँदै उठ्यौँ। सासु आमाले पठाइदिएको आलु त बाटैभरि छरियो। आउने जानेहरू हाँस्दै जिस्काउँदै पनि थिए। प्रायः त्यहाँ मलाई नचिन्ने कोही थिएन, किनभने जयपुर स्कुल निमावि मात्र भएकाले त्यस क्षेत्रका सबै विद्यार्थी मावि पढ्न शनिश्चरी नै पुग्थे। म भर्खर होक्सेकी केटी बिहे गरेको धरावासी सरलाई तिनका आफन्तले नचिन्ने कुरै थिएन। को को मानिसहरू आए, आलु टिपेर झोला मारिदिए, कसैले चोटपटकको खोजी गरे, कसैले लड्नाको कारण सोधे, कसैले अनुहार अँध्यारो बनाए मायाले, कसैले रमाइलो व्यङ्ग्यात्मक आँसु छोडे। हामी भने लाजले भुत्तुक्क भएका थियौँ। त्यसमा पनि मेरो अवस्था सबैभन्दा नाजुक थियो। म त लोग्ने मान्छे, मैले पाल्नु संरक्षण गर्नु र जीवन बिताउनु पर्ने उनीसँग। एउटा साइकलमा सरर गुडाएर घर पुर्याउन नसक्ने ममाथि उनले के भरोसा गर्नु होला। आफूभन्दा पनि लुटेर कमजोर लोग्नेप्रति महिलाको के दृष्टिकोण हुँदो, आज पनि म सोचिरहन्छु। हुन त्यस्तो सोचाइ ममा आउनु नपर्ने हो, तर हाम्रो परम्पराले लोग्ने दह्रो बलियो हुनुपर्ने, स्वास्नीको संरक्षक भन्नुपर्ने भन्छ। हाम्रा सबै आख्यानहरूमा लोग्ने मान्छेलाई नै बलियो देखाइएको हुन्छ। म बालकैदेखिको लुते दुब्लो रोगी थिएँ। अब मैले एउटी केटीको लोग्ने हुनु थियो र पहिलेपल्ट मेरो शारीरिक अक्षमता प्रस्तुत भइरहेको थियो। सबै आलु भेला गरेर झोलामा हाली कसैले साइकलको क्यारियरमा राखिदिइसकेको थियो। उपस्थित मध्ये एउटा आवाजले हाँस्दै भन्यो, बिस्तारै हिँडेरै जानु सर, यो दुई चक्केको भर हुँदैन, नयाँ दुलैको हातखुट्टा बाँचिए कसरी जीवन कटाउनुहुन्छ नि। म लाजले पानी पानी भएको थिएँ। सबैलाई धन्यवाद दिँदै बिस्तारै साइकल डोराएर हामी बाटो लाग्यौँ। निकै तलसम्म त म केही बोल्न सकिनँ, मैले सीताजीको अनुहार पनि हेर्न सकिनँ। मलाई नमिठो एक किसिमले हिंताबोध भएको थियो। वास्तवमा सानैदेखि मेरा घोडा अरूका तुलनामा लुलै हुन्। म धेरै कुद्न नसक्ने, उफ्रिन नसक्ने, गरौँ बाहिरी बोकेर उकालो हिँड्न नसक्ने थिएँ। एक्लैलाई त साइकलमा हिँडाएकै थिएँ, तर आज के आँटले हो मैले सीताजीलाई लडाएँ। उहाँले केही भन्नु होला कि भन्ने मनमा लागिरह्यो, तर त्यसबेला केही भन्नु भएन। हामी यसरी अरू अरू विषयमा कुरा गर्दै आयौँ, मानौ हामी साइकलमै चढेनौँ। झन् लड्ने त के कुरा, मभित्र खेल चाहिँ बसिरहेको त्यो हिंताबोधलाई जीवनको कुनै पनि दिन उहाँले सान्दर्भिक बनाउनु भएन। उहाँले केही नभने पनि त्यो दिनको घटना मेरो दिमागमा खत चाहिँ बसिरहेको छ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपि हो। यसको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiआई shruti@unn.com.np। अर्को साता पाण्डुलिपिको दोस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा राजेश्वर देवकोटाको उपन्यास द्वन्द्वको अवसानको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मण्टेश्वरी राजभण्डारी र म उपन्यासवाचक अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्रि।